बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
कुन ठाउँमा चुके म घाटा हिसाब आयो कुन ठाउँमा चुके म घाटा हिसाब आयो भू प्रेममा बलिदान उल्टो जवाफ आयो दुवैले जित्छन् यो मायाको खेल भन्थे दुवैले जित्छन् यो मायाको खेल भन्थे तृप्ति गएछ अन्तै सुन्ने पो हात आयो भू प्रेममा बलिदान उल्टो जवाफ आयो कसरी गर्नु कसलाई कसलाई गुनासो गर्नु उजुरी गर्नु कसलाई कसलाई गुनासो गर्नु उफ आफ्नो भन्नेबाटै कोल्टे निसाफ आयो भो प्रेममा बलिदान उल्टो जवाफ आयो भन्नेहरू त भन्छन् जा कृष्णको शरण पर भन्नेहरू त भन्छन् जा कृष्णको शरण पर उसकै चरित्रबाट धोकाको राप आयो कुन ठाउँमा चुके म घाटा हिसाब आयो भो प्रेममा बलिदान उल्टो जवाफ आयो डाक्टर कृष्णहरि बरालको गजलसँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर उत्पादन सहयोगी सचिन्द्र गौतमसँगै म प्रस्तोता अच्युत घिमिरे उपस्थित भएको छु शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुलमा आज बुलबुलका गजल सम्बन्धी केही नियमहरूसँगै सुमधुर साङ्गीतिक गजलहरू सुन्न पाइनेछ बुलबुलको प्रसारण यति बेला उज्यालो 90 नेटवर्क मार्फत काठमाडौँ उपत्यका र आसपासका क्षेत्र एफएम मेची ट्युन्स झापा रेडियो दर्पण बर्दिवास हेटौँडा एफएम हेटौँडा रेडियो त्रिवेणी चितवन रेडियो तरंग पोखरा रेडियो रेसुङ्गा गुल्मी श्रीनगर एफएम पाल्पा रेडियो पर्वत फलेवास बुलबुले एफएम सुर्खेत रेडियो बर्दिया कृष्णसार एफएम गुलरिया पोखराको माछापुस्री एफएम बुटवालको तिनाउ एफएम र सुर्खेतको रेडियो भेरीमा सुन्न सकिन्छ यसरी बुलबुल प्रसारण गर्ने 14 एफएम रेडियोका साथै www.unn.com.np मार्फत संसारको कुनै पनि कुनामा जुनसुकै बेला उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल इन्टरनेटमा सुन्न वा डाउनलोड गर्न सकिन्छ बुलबुल गजल सम्बन्धी कुरा गर्ने कार्यक्रमको नाम हो तर प्रत्येक पटक हामीलाई अनुरोध आइरहेको थियो गजल सम्बन्धी चर्चा गर्नु पर्यो गजल सम्बन्धी सिद्धान्तका कुराहरू ल्याउनु पर्यो आज हामी गजल सम्बन्धी सामान्य सिद्धान्तका कुरा लिएर आएका छौं पूर्व सूचना गरे अनुसार गएको साता र आजको साता हामीले तपाईँका नयाँ इमेल पत्र केही पनि लिएर आएका छैनौं र एक हिसाबले आजको कार्यक्रममा म आफै पनि श्रोता छु यति बेला म स्टुडियोमा रहेको छैन सम्झनुहोस् रेकर्ड कार्यक्रम तपाईँ सुनिरहनु भएको छ गजल अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो र यसको अर्थ प्रेमी तथा प्रेमिका बीच वार्तालाप भन्ने हुन्छ यसरी गजल शब्द अरबी भाषाबाट आएको भए तापनि अरबीमा भने गजल लेखिएको जानकारी पाइँदैन यसको प्रारम्भिक लेखन भने फारसीबाट आरम्भ भएको स्वीकारिन्छ र फारसीबाट उर्दू हिन्दी हुँदै यो नेपाली भाषामा प्रवेश गरेको हो प्रथमत गजल फारसी भाषामा लेखिएको भेटिनाले केही विद्वानले गजललाई फारसी शब्द पनि भनेको पाइन्छ तर अधिकांश विद्वानले भने हरिणको सानो बच्चा बुझाउने अरबी भाषाको गजालाबाट गजल बनेको स्वीकारेका छन् भने कतिपयले चाहिँ अरबी भाषामा भएको कसिदा बादशाहको प्रशंसामा लेखिने काव्य विशेष कसिदा नामक काव्यको आरम्भमा लेखिने गरेको तस्वीर तस्बीब दुई चार पंक्तिको प्रेम गीतबाट प्रभावित भएर फारसीहरूले यसलाई अलग विधाको रूप दिई गजल नामकरण गरिने बताएका छन् यस सन्दर्भमा गजलको व्युत्पत्ति गजल नामक व्यक्तिसँग जोडेर पनि गरिएको पाइन्छ रक्सी खाएर र प्रेम गरेर आफ्नो सारा उमेर बिताउने अरबको गजल नामक व्यक्तिले माया प्रेमको विषयवस्तु भएको रचना पहिले लेखेकाले यस प्रकारको विधाको नाम नै गजल रहेको हो भन्ने मत पनि केही विद्वानले प्रकट गरेका छन् जे होस् यी प्रसङ्गहरूले गजल अरबी भाषाबाट आएको शब्द हो भन्न चाहिँ प्रशस्तै सहयोग पुर्याउँछन् अहिले मैले गजलको चिनारी सम्बन्धी जुन प्रसङ्ग उठाएँ यो प्रतिनिधि नेपाली गजलबाट लेखिएको भूमिका डाक्टर कृष्ण हरिबरालको भूमिका मैले तपाईँ समक्ष राखेको हुँ। यसको सम्पादक वियोगी बुढा थोकेर कृषु छेत्री हुनुहुन्छ। यो निकै अगाडि प्रकाशित भइसकेको पुस्तक हो। यो पुस्तक 2057 साल भाद्रमा प्रथम पटक प्रकाशित भएको थियो र यसै पुस्तकबाट आज हामी गजल सम्बन्धी नियम सिद्धान्त र गजलका अवयवबारे कुराकानी गर्नेछौँ र गजलका चर्चा पनि गर्नेछौँ। गजल सिक्नेहरूका लागि आजको कार्यक्रम उपयोगी हुनेछ भन्ने हाम्रो ठम्याइ छ। तपाईँलाई गजल सम्बन्धी चर्चा केही बेरमा गर्नेछु। आजको बुलबुलको पहिलो कोसेली धेरैलाई मनपर्ने गजल भन्ने बित्तिकै गायनमा आइहाल्ने नाम मेदी हसनको आवाजबाट सुरु गर्दैछु।
दीप जले सूर के सागर में, दीप जले सूर के सागर में, जब मैं गीत सुनाऊं लागे रे लागे लगाऊंगे जी ओ लागे रे लागे लगाऊंगे जी। दीप जले सूर के सागर में, जब मैं गीत सुनाऊं लागे रे लागे लगाऊंगे जी। सरगम खेलू बरखा बरसे, सरगम खेलू बरखा बरसे, जलती आग बुझाओ रे लागे लगाऊंगे जी, ओ लागे रे लागे लगाऊंगे जी। दीप जले सूर के सागर में, जब मैं गीत सुना लागे रे लागे लगाऊंगे जी। नील गगन से परियां नाचे, नील गगन के परियां नाचे, नील गगन के परियां नाचे, जब मैं तार लगाऊं रे आगे लगाऊंगे जी। दीप जले सूर के सागर में, जब मैं गीत सुनाऊं लागे रे लागे लगाऊंगे जी, ओ लागे रे लागे लगाऊंगे जी। गदरी सा गदरी सा मिनी सारे गर पगर सा दूर हो सारे दुख अंधियारे दूर हो सारे दुख अंधियारे दूर हो सारे दुख अंधियारे प्यार की ज्योत जगाऊं रे जगाऊं रे लागे जगंगे दीदी ओ लागे जगंगे दीदी दीप जले सूर के सागर में जब कोई गीत सुनाऊ लागे रे लागे जगंगे
बुलबुल एउटा ईरानी चरा
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
छानी कार्यक्रम सुन्दैमा श्रोता हुँदैन छानी छानी कार्यक्रम सुन्दैमा श्रोता हुँदैन सम्झनाको लागि शब्द उन्दैमा श्रोता हुँदैन आफ्नो विज्ञापन गर्न ताली मात्र पिट्ने बानी आफ्नो विज्ञापन गर्न ताली मात्र पिट्ने बानी आकाश पातालको कुरा बुन्दैमा श्रोता हुँदैन सम्झनाको लागि शब्द उन्दैमा श्रोता हुँदैन नियमित रेडियो सुन्छौं मनमा लागेको नलुकाउँ नियमित रेडियो सुन्छौं मनमा लागेको नलुकाउँ मधुर बोली मनमा गुन्दैमा श्रोता हुँदैन सम्झनाको लागि शब्द उन्दैमा श्रोता हुँदैन मनोरञ्जन छुट्टै पाटो के सिक्छौं सोच्नै पर्छ मनोरञ्जन छुट्टै पाटो के सिक्छौं सोच्नै पर्छ सहभागी हुन स्टेशन तुन्दैमा श्रोता हुँदैन सम्झनाको लागि शब्द उन्दैमा श्रोता हुँदैन फुलाउने वा झार्ने हाम्रै हातको कुरा त हो फुलाउने वा झार्ने हाम्रै हातको कुरा त हो आफ्नै आवाज भावना चुन्दैमा श्रोता हुँदैन सम्झनाको लागि शब्द उन्दैमा श्रोता हुँदैन असंख्यले नाता गाँस्छन् परिचय फैलाएर असंख्यले नाता गाँस्छन् परिचय फैलाएर विसङ्गतिलाई बाँध थुन्दैमा श्रोता हुँदैन सम्झनाको लागि शब्द उन्दैमा श्रोता हुँदैन उत्कृष्ट श्रोता बन्नु गाँडा बीचको फूल जस्तै उत्कृष्ट श्रोता बन्नु काँडा बीचको फूल जस्तै बिना ज्ञान ताइन तोई गुन्दैमा श्रोता हुँदैन छानी छानी कार्यक्रम सुन्दैमा श्रोता हुँदैन सम्झनाको लागि शब्द उन्दैमा श्रोता हुँदैन गत हप्ताको पुराना बुलबुलेनका गजलको श्रृङ्खलालाई मैले आज पनि केही निरन्तरता दिएको छु यो पुरानो गजल थियो मकवानपुर हर्नामाडीका दीर्घरोगी मकवानपुरेको दीर्घरोगी मकवानपुरेको यो गजलपछि अब म अघि मैले बताए जस्तै आज गजलका अवयवहरू गजलका अङ्गहरूबारे कुराकानी गर्ने हाम्रो कार्यक्रमको प्रस्तुति रहेको छ यसमा गजल के चिजले भनेको हुन्छ त्यस विषयमा चर्चा गर्छौँ गजल पटक्कै नबुझ्नेको लागि बुझ्नै पर्ने शब्दहरू केही छन् शेर भन्ने शब्द गजलमा बुझ्नै जरुरी छ मिश्रा भन्ने शब्द गजल लेख्नका लागि बुझ्न जरुरी छ त्यसै गरी मतला र मक्ता भन्ने शब्द बुझ्न जरुरी छ र काफिया र रदिफ यी शब्द पनि नबुझिकन गजल लेखिँदैन साथसाथै तखल्लुस भन्ने शब्द पनि गजल लेख्नेहरूले बुझ्नुपर्ने शब्द हो शेर मिश्रा मतला मक्ता काफिया रदिफ र तखल्लुस यी सातवटा अङ्गहरू गजलका बुझ्नु जरुरी छ गजलमा दुई दुई पंक्तिका विभिन्न गुच्छाहरू हुन्छन् र यस्ता पंक्ति गुच्छाहरूलाई शेर भनिन्छ। शेर अरबी भाषाको शब्द हो र यसको शाब्दिक अर्थ कपाल हुन्छ। गजलमा भएका शेरहरूमा विषयवस्तुको विकास क्रमबद्ध रूपमा अगाडि बढेको पनि हुन सक्छ भने सबै शेरहरू स्वतन्त्र प्रकारका वा भिन्न भिन्न विषयवस्तु प्रयोग गरिएका पनि हुन सक्छन्। सबै शेरमा एउटै विषयवस्तु क्रमबद्ध रूपमा अगाडि बढेको छ भने यस्तो गजललाई मुसलसल भनिन्छ र एउटै विषयवस्तुको विकास नभई भिन्न भिन्न विषयवस्तुको प्रयोग छ भने गैर मुसलसल भनिएको पाइन्छ। यस्तै एउटा गजलमा भएका शेरहरूमध्ये सबैभन्दा राम्रो शेरलाई हास्यले गजल शेर भनिन्छ। गजलमा शेरहरूको संख्या सामान्यतया 5 देखि 11 हुन्छन् भनिएको पाइए पनि यस्तो कडीकडाउ नियम भने कतै भेटिँदैन। के कुरा चाहिँ सत्य हो भने गजलमा शेरको संख्या धेरै भयो भने यसमा वस्तुपरकताको प्रवेश हुने सम्भावना धेरै हुन्छ। गजल र समकालीन नेपाली गजल शीर्षक दिएर कृष्णहरि बरालले प्रतिनिधि नेपाली गजलको लागि लेख्नुभएको भूमिका मार्फत म तपाईँलाई गजलका नियमहरूबारे कुराकानी गरिरहेको छु र यसमा शेरबारे हामीले कुरा गर्यौं। गजलको अर्को अङ्ग मिश्राबारे उहाँ यस्तो लेख्नुहुन्छ, हरेक शेरको प्रत्येक पंक्तिलाई मिश्रा भनिन्छ। हरेक शेरको प्रत्येक पंक्तिलाई मिश्रा भनिन्छ भने पहिलो पंक्तिलाई मिसरीय उला र दोस्रो पंक्तिलाई मिसरीय सानी भनिन्छ। यसबाट हामीले बुझ्नुपर्ने कुरा यति बुझिन्छ, गजलमा दुई दुई पंक्तिका विभिन्न गुच्छा हुन्छन् र तिनै गुच्छालाई शेर भनिन्छ। त्यसकारण गजल लेख्नेहरूले कतिपय ठाउँमा बुलबुलमा आइपरेका गजलहरू दुई पंक्ति नगरेर तीन पंक्ति पनि गरिएको छ। जस्तो माथिल्लो पंक्तिलाई हामी जुन दोहोऱ्याएर वाचन गर्छौँ वाचन गर्दाखेरि त्यही शैलीमा लेख्ने गर्नुभएको छ। कृपया त्यसो नगर्नुहोला, दुई दुई पंक्तिका गुच्छाहरू बनाएर शेर बनाउनुहोला। र मिश्रा भनेको गजलको प्रत्येक शेरको माथिल्लो हरफलाई मिसरे उला र तल्लो हरफलाई मिसरे सानी भन्ने चलन रहेछ। यो कुरा पनि मैले कृष्णहरि बरालकै यसै लेखबाट तपाईँ समक्ष साभार गरेँ। गजलको अर्को अङ्गको नाम मतला र मतला सँगसँगै मक्ता जोडिएर आउँछ। तपाईँ याद गर्नुहोला मतला र मक्ता मैले किन जोडेँ यहाँनिर भनेर। मतला र मक्ता गजलको पहिलो शेरलाई मतला अर्थात् मतला भनिन्छ। मतलाको शाब्दिक अर्थ उदय हुनु वा आरम्भ हुनु भन्ने हुन्छ। विभिन्न शेरका गजल हुन्छन्, जस्तो 5 शेर, 6 शेर, 7 शेर, 8 शेर, कति शेरको लेख्नुहुन्छ, तर गजल सुरु गर्दाखेरिको पहिलो 2 शेर हामी त्यसलाई मतला भन्छौँ, जसले आरम्भ गर्छ गजललाई। यसको शाब्दिक अर्थ आरम्भ हुनु भन्ने हुन्छ। त्यस्तै मक्ता भन्ने शब्द गजलको अन्तिम शेरलाई मकता अर्थात् मक्ता भनिन्छ। मक्ताको शाब्दिक अर्थ काटिएको भन्ने हुन्छ। यसमा गजलकारले आफ्नो उपनाम पनि प्रयोग गरेको हुन्छ। यदि उपनाम प्रयोग गरिएको छैन भने यसलाई मक्ता नभनी अन्तिम शेर नै भन्नुपर्छ। त्यसै गरी अर्को दुईवटा शब्द गजलमा प्रयोग हुन्छ, काफिया र रदिफ। यी दुई शब्द बिना गजल बन्दै बन्दैन। काफिया र रदिफ, गजलमा काफिया आवश्यक हुन्छ। यो अरबी भाषाको पुलुङ्गी शब्द हो र यसको शाब्दिक अर्थ बारम्बार आउने भन्ने हुन्छ। काफियाको अर्थ अनुप्रास वा तुक हो। हामी कवितामा अनुप्रास मिलाउने भने जस्तै यसमा काफिया हुनुपर्छ। गजलको मतला भागमा भएका दुवै मिश्रामा काफियाको प्रयोग अनिवार्य हुन्छ भने अन्य शेरहरूमा दोस्रा पंक्तिमा पनि यसको प्रयोग आवश्यक हुन्छ। यदि गजलको दोस्रो शेरका दुवै पंक्तिमा पनि काफियाको प्रयोग भएको भए यसलाई हुस्ने मतला वा मतलाय सानी भनिन्छ। हुन त केही बेरपछि फेरि गजल वाचन गर्दै त्यो गजल अनुसारका उदाहरण पनि दिनेछौँ। काफिया भनेको बारम्बार आइरहने प्रत्येक शेरमा प्रयोग हुने शब्दलाई हामी काफिया भन्छौँ। प्रयोग हुने शब्दभन्दा पनि त्यसको अनुप्रास हो। यसलाई हामी उदाहरणबाट केही बेर पछाडि तपाईँलाई सुनाउने नै छौँ। अब रदिफको चर्चा गरौँ। प्रत्येक शेरमा काफियाका पछाडि दोहोरिने शब्द वा शब्द समूहलाई रदिफ भनिन्छ। रदिफ अरबी शब्द हो र यसको शाब्दिक अर्थ घोडा वा ऊँटमा पछाडि बसेको व्यक्ति अथवा गजलमा काफियाभन्दा पछि आउने शब्द वा शब्दहरूको समूह भन्ने हुन्छ। गजलमा रदिफ काफिया जस्तै मतला भागमा भएका दुवै शेरमा तथा अन्य शेरहरूका दोस्रा पंक्तिमा आउने गर्छ। मतला बाहेक अन्य शेरका पहिला पंक्तिमा पनि काफियाको प्रयोग भएको छ भने त्यसपछि पनि रदिफ आउने गर्छ। रदिफ प्रयोग भए नभएका आधारमा गजललाई मुरद्दफ र गैर मुरद्दफ गरी दुई भागमा बाँडिएको पाइन्छ। रदिफ प्रयोग गरिएको गजललाई मुरद्दफ भनिन्छ भने नगरिएको गजललाई गैर मुरद्दफ भनिन्छ। गजलमा रदिफलाई अनिवार्य मानिँदैन, तर रदिफको प्रयोगले गजललाई आकर्षक र संगीतात्मक चाहिँ बनाउँछ। अर्को एउटा शब्द तखल्लुस। गजलकारको उपनामलाई तखल्लुस भनिन्छ। गजलकारले सामान्यतः गजलको अन्तिम शेरमा तखल्लुस प्रयोग गर्ने गर्छ। यसलाई गजलका लागि अनिवार्य मानिँदैन, तर यसले गजल कसको हो भन्ने चिनाउनको लागि मद्दत गर्ने कार्य गर्दछ। त्यसकारण तखल्लुस पनि गजलको एउटा यस्तो अवयव हो जो आवश्यक रहन्छ। हामीले चर्चा गर्यौं गजलका अङ्गहरूबारे, गजलका अवयवहरूबारे। गजलका अवयवहरूमा हामीले तपाईँलाई आज बतायौं शेर, मिश्रा, मतला, मक्ता, काफिया, रदीफ र तखल्लुसको बारेमा। यसलाई हामी उदाहरणबाट केही बेरपछि तपाईँलाई प्रस्तुत गर्नेछौ। यति बेला फेरि गजल सुन्ने बेला भएको छ। अविदा परविनको आवाजमा अब राख्दैछु आपकी याद आती रही रातभर।
याद आती
बुलबुल एउटा ईरानी चरा
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
सकिने पाप गरे मैले भुल्नै नसकिने पाप गरे तिम्रो एक सास खराब गरे हाम्रो सम्बन्ध असामाजिक लाग्यो हाम्रो सम्बन्ध असामाजिक लाग्यो आज त्यसैको लागि विलाप गरे तिम्रो एक सास खराब गरे पल पल तिम्रो यादमा हराउँदै पल पल तिम्रो यादमा हराउँदै अमूल्य जीवन त्यसै सखाप गरे तिम्रो एक सास खराब गरे आसक्तिमा बाँधिएर म सिद्धिए आसक्तिमा बाँधिएर म सिद्धिए तिमीलाई के भो हिसाब गरे तिम्रो एक साँझ खराब गरे गल्ती कसको आर्यको या तिम्रो गल्ती कसको आर्यको या तिम्रो आज तिम्रै लागि निसाफ गरे मैले भुल्नै नसकिने पाप गरे तिम्रो एक साँझ खराब गरे यो गजल बुलबुल प्रति नै समर्पित छ भन्दै पुलचोकबाट आर्य सायले निकै अगाडि पठाउनु भएको गजल यो मैले भनिहालेँ आज पनि पुराना गजलका केही श्रृङ्खलालाई निरन्तरता दिएको हुँ मैले त्यसै क्रममा त्यो वाचन गरेँ र अब फेरि गजलका नियम सम्बन्धी नै हामी कुरा गर्छौँ गजलका नियमभन्दा पनि गजलका अवयवबारे चर्चा भइरहेको छ आज र अवयवको हामीले अघिल्लो चरणमा केही चर्चा गऱ्यौँ अब यहाँनिर म एउटा गजल वाचन गर्दैछु यो गजल बुँद राणा गजलकार बुँद राणाको गजल हो र यसमा पाँच शेर छन् तपाईँ याद गर्नुहोला शेर के केलाई भनिन्छ गजल नजानेहरूको लागि सजिलो रहन्छ यो गजलमा जम्मा पाँचवटा शेर छन् यसको सबैभन्दा माथिल्लो शेर मतला हो भने सबैभन्दा तलको शेर मक्ता हो पाँचै शेरमा प्रयोग भएका दसैँ पङ्क्तिलाई मिश्रा भनिन्छ भने प्रत्येक शेरमा भएका पहिला पङ्क्ति मिसरे उला र दोस्रा पङ्क्ति मिसरे सानी हुन् प्रत्येक शेरमा भएका रेखाङ्कित पदहरू काफिया हुन् भने काफियाको पछाडि आएको आयो शब्द रदिफ हो अन्तिम शेरमा भएको बुँद चाहिँ तखल्लुस हो भनेर यो गजलबारे यसमा लेखिएको छ म फेरि पनि एकपटक अवगत गराउँ अब मैले वाचन गर्ने गजलमा हामीले गजल वाचन गर्दाखेरि दुई दुई हरफका शेर जुन हुन्छन् त्यसमा माथिल्लो हरफलाई दुईपटक वाचन गर्ने चलन छ त्यसो त वाचन गर्नेले विभिन्न शैलीबाट पनि वाचन गरिरहेका हुन्छन् आम चलन अनुसार म यसलाई वाचन गर्छु र तपाईँ शेर र मिसरमा छुट्याउनुहोला अँधेरी रातमा यसरी इन्क्लाब आयो अँधेरी रातमा यसरी इन्क्लाब आयो हरायो भनेको चिठीको जवाफ आयो यहाँनिर हामीले एक शेर सक्यौँ यो पहिलो शेर हो यसलाई मतला भनिन्छ दिनु मात्र हो भनेको लिनु पनि रहेछ दिनु मात्र हो भनेको लिनु पनि रहेछ बिर्सेर बसेको पुरानो हिसाब आयो यहाँनिर दोस्रो शेर वाचन गरियो र अब पहिलो शेरको तल्लो पङ्क्ति हामी फेरि दोहोऱ्याएर वाचन गर्छौँ हरायो भनेको चिठीको जवाफ आयो बल्ल त्यो आकाश अलिकति निहुरेछ तेस्रो शेर वाचन गर्दैछु म यसको मिसरी उला वाचन गरिरहेको छु अहिले बल्ल त्यो आकाश अलिकति निहुरेछ बल्ल त्यो आकाश अलिकति निहुरेछ भन्नु पर्ला र यो कहाँको दबाव आयो हरायो भनेको चिठीको जवाफ आयो अब चौथो शेर घाम झुल्कन त रात नढली हुँदैन घाम झुल्कन त रात नढली हुँदैन कसैका लागि हो नतिजा खराब आयो हरायो भनेको चिठीको जवाफ आयो याद गर्नुहोला प्रत्येक शेर पछि मैले फेरि पहिलो शेरको पछिल्लो पङ्क्ति अर्थात् मिसरे सानीलाई वाचन गरिरहेको छु अब फेरि पाँचौँ शेर अर्थात् अन्तिम शेर जहाँ तखल्लुस प्रयोग भएको छ बुँद राणाको गजल मैले तपाईँलाई बताएँ दुनियाँले अब धोका सायदै बुँद खाला दुनियाँले अब धोका सायदै बुँद खाला यसरी उग्रिएर उनको नकाब आयो अँधेरी रातमा यसरी इन्क्लाब आयो हरायो भनेको चिठीको जवाफ आयो यो गजल म फेरि पनि वाचन गर्छु तपाईँ एकपटक फेरि याद गर्नुहोला इन्क्लाब जवाफ हिसाब दबाव खराब र नकाब यो गजलमा प्रयोग भएका काफियाहरू हुन् यो गजलमा काफिया इन्क्लाब जवाब हिसाब दबाव खराब नकाब हुन् र इन्क्लाब यो गजलको सबैभन्दा पहिलो पङ्क्तिमा छ त्यसपछि दोस्रो पङ्क्ति अर्थात् एउटै शेर पहिलो शेरकै दोस्रो पंक्तिमा जवाफ भन्ने शब्द छ। त्यसपछि दोस्रो शेरको पहिलो पंक्तिमा यस किसिमको शब्द आउँदैन र दोस्रो पंक्तिमा हिसाब भन्ने शब्द आउँछ। अब अन्तिम अन्तिम पंक्तिमा मात्रै हामीले काफियालाई राख्छौँ र आयो 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 भन्ने शब्द जहाँ जहाँ आयो प्रयोग हुन्छ त्यहाँ यो गजलको रदीफ हो भन्ने कुरा गजल सिक्दै गरेकाहरूले जान्नुभयो भने सजिलो पर्छ। अँधेरी रातमा यसरी इन्क्लाब आयो, अँधेरी रातमा यसरी इन्क्लाब आयो, हरायो भनेको चिठीको जवाफ आयो, दिनु मात्र हो भनेको लिनु पनि रहेछ, दिनु मात्र हो भनेको लिनु पनि रहेछ, बिर्सेर बसेको पुरानो हिसाब आयो, हरायो भनेको चिठीको जवाफ आयो, बल्ल त्यो आकाश अलिकति निहुरेछ, बल्ल त्यो आकाश अलिकति निहुरेछ, भन्नु पर्ला र यो कहाँको दबाव आयो, हरायो भनेको चिठीको जवाफ आयो, घाम झुल्कन त रात नढली हुँदैन, घाम झुल्कन त रात नढली हुँदैन, कसैका लागि हो नतिजा खराब आयो, हरायो भनेको चिठीको जवाफ आयो, दुनियाँले अब धोका सायदै बुँद खाला, दुनियाँले अब धोका सायदै बुँद खाला, यसरी उग्रिएर उनको नकाब आयो, अँधेरी रातमा यसरी इन्क्लाब आयो, हरायो भनेको चिठीको जवाफ आयो। गजलको अवयव सम्बन्धी चर्चा सँगसँगै अब फेरि गजल सुन्ने बेला भएको छ।
गजल में गजल में बंदिशों अल्फाज ही नहीं काफी, गजल में बंदिशों अल्फाज ही नहीं काफी, जिगर का खून भी कुछ चाहिए असर के लिए, तुम्हारे शहर का मौसम 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 मौसम, तुम्हारे शहर का मौसम, तुम्हारे शहर का मौसम बड़ा सुहाना लगे, तुम्हारे शहर का मौसम बड़ा सुहाना लगे, मैं एक शाम चुरा लूं अगर बुरा न लगे, मैं एक शाम चुरा लूं अगर बुरा न लगे, तुम्हारे शहर का मौसम, जो डूबना है, जो डूबना सुकून से डूबो, जो डूबना है तो इतने सुकून से डूबो, डूबो डूबो, सर घर सरे सगरे मम करे करे मम घर मद गम घर मनी रम रम रिदा, जो डूबना, जो डूबना है तो इतने सुकून से डूबो के आस पास की लहरों को भी पता न लगे, के आस पास की लहरों पता न लगे, आस पास की लहरों को भी पहचान लगे, तुम्हारे शहर का मौसम तुम्हारे बस में अगर हो, तुम्हारे बस में अगर हो तो भूल जाओ हमें, तुम्हारे बस में अगर हो तो भूल जाओ हमें, भूल जाओ हमें। तुम्हारे बस में अगर हो तो भूल जाओ हमें, तुम्हें भुलाने में शायद हमें ज़माना लगे, तुम्हें भुलाने में शायद हमें ज़माना लगे, तुम्हारे शहर का मौसम बड़ा सुहाना लगे। न जाने क्या है, न जाने क्या है किसी की उदास आंखों में, न जाने क्या है किसी की उदास आंखों में, वो मुंह छिपा के भी जाए तो बेवफा न लगे, वो मुंह छिपा के भी जाए तो बेवफा लगे, तुम्हारे शहर का मौसम। हमारे प्यार से, हमारे प्यार से जलने लगी है एक दुनिया, हमारे प्यार से जलने लगी है एक दुनिया, हमारे प्यार से जलने लगी है एक दुनिया, दुआ करो दुआ करो किसी दुश्मन की बद्दुआ न लगे, दुआ करो किसी दुश्मन की बद्दुआ न लगे, तुम्हारे शहर का मौसम बड़ा सुहाना लगे। मैं एक शाम चुरा लूं अगर बुरा न लगे, तुम्हारे शहर का मौसम, तुम्हारे शहर का मौसम, तुम्हारे शहर का मौसम।
गजल का सामान्य नियमबारे कुरा गरियो आज। त्यसो त मैले अघिल्लो कार्यक्रममा पनि भनेको थिएँ, गजल जानिसकेकाहरूको लागि साह्रै फितलो कुरा पनि रह्यो होला आज, तर गजल नजान्नेको लागि साह्रै बुझ्ने क्लिष्ट हुने कुरा जस्तो पनि लाग्यो होला। छोटो समयमा थोरै समयमा धेरै कुरा गर्नु परेकोले पनि त्यस्तो भएको हुनसक्छ। आज मात्रै गजलको चर्चा गरेर हामी छोड्दैनौँ, गजलका सिद्धान्त गजलका अवयवहरूबारे आउँदा कार्यक्रमहरूमा पनि चर्चा हुँदै जानेछन्। केही समय मा हामी क्रमिक रूपमा गजलका सिद्धान्तमा केन्द्रित रहनेछौँ। आशा छ आजको कार्यक्रम तपाईँले मन पराउनु भयो। मैले बताइहालेँ आज र गएको साता हामीले तपाईँका नयाँ अनुरोध, गजलहरू अथवा रात्रिगन्थन केही पनि लिएका छैनौं, तर अर्को सातादेखि यथावत रूपमा तपाईँका पत्र, इमेल, गजल सबै वाचन हुनेछन् र क्रमिक रूपमा सबैको पालो अनुसारको वाचन हामी गर्दै जानेछौं। तपाईँ पत्र पठाउन नबिर्सनुहोला। पत्र, गजल, रात्रिगन्थन अथवा सल्लाह सुझाव दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना रहेको छ उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति कार्यक्रम बुलबुल, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ नेपालमा पत्राचार गर्न सक्नुहुन्छ हामीलाई। इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो BULBUL बुलबुल @unn.com.np। सङ्गीहरूको हुलमाई हुँदा मलाई उसले डाकेपछि आस्था दाहालको गजल निकै चर्चामा रह्यो बुलबुलमा। आज म फेरि पुराना गजलको निरन्तरतालाई राख्दै आस्था दाहालकै एउटा पुरानो गजल वाचन गरेर जाँदैछु। उहाँले एउटा नौलो शैलीले त्यति बेला लेख्नुभएको यो गजल आजको कार्यक्रमको हाम्रो परम्परा स्वरूप अन्तिममा छोड्ने गजल रहेको छ। अब आजलाई उत्पादन सहयोगी सचिन्द्र गौतम र म प्रस्तोता विदा माग्न तर्खर गर्दैछौं। व्यस्त जीवन दौडधुप जमाना नयाँ छ, व्यस्त जीवन दौडधुप जमाना नयाँ छ, कस्तो जुनी आयो कुन्नी चाहना नयाँ छ। साथीसङ्गी ख्यालठट्टा बिताउँथ्यौं पल रमाएर, साथीसङ्गी ख्यालठट्टा बिताउँथ्यौं पल रमाएर, टाइम वेस्ट हुन्छ रे बहाना नयाँ छ, कस्तो जुनी आयो कुन्नी चाहना नयाँ छ। सारी चोलो दौरा सुरुवाल क्या राम्रो थियो पहिरन, सारी चोलो दौरा सुरुवाल क्या राम्रो थियो पहिरन, अब त परिधानको कुरै छोडौं गहना नयाँ छ, कस्तो जुनी आयो कुन्नी चाहना नयाँ छ। हामी त रमाउँथ्यौं दोहोरी र रोधी घरमा, हामी त रमाउँथ्यौं दोहोरी र रोधी घरमा, च्याटिङ डेटिङ दिन बिताउने खजाना नयाँ छ, कस्तो जुनी आयो कुन्नी चाहना नयाँ छ। उहिले हामी आँखै आँखामा माया प्रेम साट्थ्यौं, उहिले हामी आँखै आँखामा माया प्रेम साट्थ्यौं, उहिले हामी आँखै आँखामा माया प्रेम साट्थ्यौं, अहिले त आई लभ यु रे निशाना नयाँ छ, कस्तो जुनी आयो कुन्नी चाहना नयाँ छ। त्यो समय फेरि फर्की आउने होइन कहिल्यै, त्यो समय फेरि फर्की आउने होइन कहिल्यै, बितेका पल आस्थालाई सम्झना नयाँ छ, व्यस्त जीवन दौडधुप जमाना नयाँ छ, कस्तो जुनी आयो कुन्नी चाहना नयाँ छ।
बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।